السلام عليكم ورحمة الله وبركاته. اللهم لا أزكي ثناء عليك أنت كما أثنيت على نفسك فلك الحمد حتى ترضى. اللهم لك الحمد كما ينبغي لجلال وجهك وعظيم سلطانك صلى الله على محمد صلى الله عليه وسلم. قال الله تعالى في القرآن المجيد: أعوذ بالله من الشيطان الرجيم. ووصينا الإنسان بوالديه حملته أمه وحنا لا وحن وفصاله في عامين. صدق الله العظيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. رب يسر ولا تعسر وتمم بالخير. سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم. صدر الإجلاس جناب محمد حامد خان صاحب, ڈائس پر جلوہ افروز جماعت اسلامی کے قائدین, حیدرآباد شہر کے آج کے اس اجلاس میں شریک خواتین و حضرات اور پیارے بچوں, مثالی خاندان کے موضوع پر ماشاءاللہ آپ کی کیمپین بھی جاری ہے اور آج کا یہ خطاب عام بھی ہے. خاندانی زندگی بہت اہم ہے اور ماہرین نفسیات کا یہ بتانا ہے کہ دنیا میں جو لوگ خوش ہوتے ہیں, ہیپی ہوتے ہیں, ان میں سے بہت بڑی تعداد, مور دین 90%, دے آر ہیپی بیکاز دے آر ہیپی ود دیئر فیملیز. دنیا میں انسان جو خوش انسان کہیں بھی آپ کو نظر آ جائے, مارکیٹ میں, کہیں بھی دکان میں, بازار میں آپ پکڑیں کسی آدمی کو پوچھیں خوش ہے کیا, تو لازماً وہ خوش ہے تو اس کی وجہ یہ کہ وہ خاندان سے خوش ہے. اور کسی بھی مرجھایا ہوا چہرہ کو آپ پکڑیے, مسجد میں کوئی اداس روتا ہوا بیٹھا ہوا آدمی کو پکڑیے اور چہروں سے پتہ چلتا ہے کہ کون خوش ہے اور کس کے یہاں اداسی چھائی ہوئی ہے. اسے پکڑ کر پوچھے پتا چلے گا کہ خاندانی زندگی اس کی ٹوٹی ہوئی ہے یا اس کے اندر دراڑ ہے یا اس کے اندر انہیپینس ہے, تو اس لیے وہ زندگی کے دیگر پہلو میں بھی ناراض نظر آتا ہے. ایک ماہر نفسیات نے بتایا کہ بہت سے لوگوں کی قبروں پر ایک کتبہ لگے گا, ٹوم سٹون لگے گا, اور اس سٹون پر لکھا ہوا ہوگا مسٹر ایوریج ڈائیڈ ایٹ دی ایج آف 35 بریڈ ایٹ دی ایج آف 65. کتبہ لگے گا کہ مسٹر ایوریج یا مس ایوریج وفات پائی 35 برس میں اور تدفین بھی 65 برس میں. آپ پوچھیں گے کون؟ یہ وہ لوگ ہیں جو زندگی میں کوئی واقعہ گھر کے اندر پرابلم ہو جاتا ہے, بیوی سے جھگڑا ہو گیا, طلاق ہو گئی, خلا ہو گئی, کوئی اور پرابلم, کسی کے بچے کا انتقال ہو گیا یا کسی کے بزنس کا لاس ہو جاتا ہے. زندگی میں بہت سے لوگوں کو کچھ ہو جاتا ہے, اس کے بعد گرنے کے بعد پھر اٹھنا, پھر اوپر پرواز کرنا, یہ اہم ہے, یہ بہت ضروری ہے. پرندے اڑتے ہوئے نیچے گرتے ہیں, گرنا کوئی مسئلہ نہیں ہے, گرنے کے بعد پر پھر پھرانا بھول جائے اور اوپر کی طرف پرواز نہ کرے تو اس پرندے کی موت واقع ہو گئی. ایسے زندگی میں بہت سے لوگ ہیں جن کا ایک واقعہ ہو گیا, ایک پرابلم ہو گیا, ایک جھگڑا ہو گیا. بعض لوگ ایسی زندگی بسر کرتے ہیں کہ اب میاں اور بیوی برائے نام انرجسٹرڈ میاں بیوی رہتے ہیں, دونوں کا کمرہ بھی الگ ہوتا ہے, دونوں کا گھر بھی کبھی الگ ہوتا ہے, بس خان سماج کے لیے چونکہ لڑکیاں پیدا ہو گئی, بچیوں کی شادی ہونی ہے, اس لیے برائے نام شوہر بھی رہتے ہیں, برائے نام بیوی بھی ہوتی ہے, لیکن جیتے جی یہ لوگ مر گئے ہوتے ہیں. آدمی کو یہ میں نے کہا کہ 35-40 برس کے آس پاس میں ایک موت واقع ہو جاتی ہے اور اس کے بعد جیتے جی وہ مردہ ہوتے ہیں, بس ظاہری موت کا انتظار کرتے ہیں. میرے پاس کاؤنسلنگ کے لیے آتے ہیں, ان میں سے ایک ینگ لڑکا لڑکی, شادی ہوئے 3-4 سال ہوئے اور اس میں بات ہوئی تو پہلے میں نے اس سے بھی پوچھا, اس نے بھی بتایا اپنا پورا ماجرا, لڑکی نے, لڑکے سے میں نے پوچھا تو اس نے کہا کہ امین صاحب چونکہ مسلمان ہیں سوسائڈ نہیں کر سکتے, روزانہ یہ دعا کرتا ہوں کہ اللہ تعالیٰ قدرتی موت عطا فرما دے. میں نے یہ ہمارے ایک دوست کو سنایا تو انہوں نے پوچھا کس کے لیے قدرتی موت کی دعا تھی, وہ اپنے لیے دعا کر رہا تھا. یہ میں حقیقی واقعہ سناتا ہوں, مطلب یہ ہے کہ دنیا میں لوگ جیتے جی مر جاتے ہیں. تو کہنے کا مطلب ہے کہ آج اس موضوع پر ہم اس لیے بات کر رہے ہیں کہ جب تک ہماری موت نہ آئے بھرپور زندگی بسر ہونی چاہیے, خوشی کی زندگی ہونی چاہیے, کامیاب زندگی ہونی چاہیے, میاں بیوی بچے سب مل کر ایک ایسی زندگی بسر کرنی چاہے ہیں چاہیے کہ لگے کہ جنت زمین پر اتر کر آ گئی ہمارے گھر کے اندر, اور پھر اس جنت سے اس جنت کو پرواز کریں. اس کے لیے ایک مثالی خاندانی مہم چلا رہے ہیں تاکہ لوگ جیتے بھی نہ مرے بلکہ موت کے وقت ان کی آخری وقت تک وہ ہنسی خوشی کی زندگی بسر کر سکیں. بہت خوش گوار گھرانہ, بہت سہانا گھرانہ, بہت مثالی گھرانہ, اور دنیا دیکھے تو کہیں کہ باپ ہو تو ایسا ہو, بیوی ہو تو ایسی ہو, بچے ہو تو ایسے ہو. اس کو کہتے ہیں مثالی گھرانہ. اس میں بھی ہمارے پاس غلط فہمی ہے. اسلامی گھرانے سے مراد گھر کے اندر گھسے تو قبرستان جیسا سناٹا, سب لوگ ٹوپی پہنے میں نظر آ رہے ہیں, لڑکیاں چھوٹی چھوٹی بچیاں جیسا اسکارف پہنے ہوئے ہیں, اور اچھے کے ہاتھ میں تسبیح ہے, شوہر آیا بھی تو تسبیح میں لگی ہوئی ہے, اور گھر کے اندر جو ہے ہمیشہ خرق کی آوازیں آ رہی ہیں, ذکر و اذکار ہو رہے ہیں, کوئی بھائی بہن لڑتے جھگڑتے نہیں, میاں بیوی کے درمیان میں کوئی اختلاف نہیں ہوتا. یہ مثالی خاندان نہیں ہے, یہ تو قبرستان میں ایسا سناٹا ہوتا ہے. نارمل گھر کا نام ہے مثالی گھر, لیکن یہ ہے کہ وہ جانتے ہیں کہ زندگی کے مسائل کو کیسے حل کریں, زندگی کے پرابلمس کو کیسے ڈیل کیا جائے, زندگی کے ایشوز کو کیسے سالو کیا جائے, یہ ان کا اثر گر ہوتا ہے. مثالی گھرانہ اسلامی خاندان کی مراد یہ جو تصویر ہے ہماری, یہ غلط تصویر ہے. ہمارے گھر کے اندر بچے جھگڑا بھی کریں گے, کھیل کود بھی کریں گے, کھانا بھی ویسٹ کریں گے, گھر کے اندر ہنسی مذاق بھی ہوگی, سب کچھ ہوگا, نمازوں کا بھی اہتمام ہوگا, روزوں کا بھی اہتمام ہوگا, بچے مل کر کیرم بورڈ بھی کھیلیں گے, سب کچھ ہوگا عام زندگی کے اندر جیسے ہوتا ہے گھرانوں کے اندر. لیکن یہ کہ ایک دوسرے کا ادب ہو, ایک دوسرے کا احترام ہو, ایک دوسرے کے لیے پیار ہو, گھر کے اندر ویلیوز ہو, محبت ہو, لو ہو, چیریٹی ہو, میگنانیمیٹی ہو, بڑپن ہو, عظمت ہو, یہ ہے اسلامی خاندان جہاں اقدار ہوں, ویلیوز ہوں. جن گھروں کے اندر ظاہری ظاہر میں تو نظر آئے اسلام لیکن قلب میں اسلام نہ ہو, ویلیوز میں اسلام نہ ہو, ویسا گھرانہ کوئی دیندار گھرانہ نہیں ہے. اب میں آتا ہوں آپ کو اس بات کی طرف کہ یہ بات ہم اچھی طرح سے سمجھ لیں کہ مثالی میاں بیوی کا جو خاندان ہوتا ہے وہ کیسے ہوتا ہے. میں سائیکالوجی کی زبان میں بات کروں گا. سب سے بہترین جو ماڈل ہے وہ میاں بیوی کے درمیان کنیکٹیویٹی ہو, دونوں ایک دوسرے سے ٹوٹ کر چاہتے ہوں, دونوں کو ایک دوسرے کی ضرورت ہو, دونوں ایک دوسرے پر فوقیت نہ جتاتے ہوں, شوہر یہ نہ کہتا ہو کہ کرتی کیا ہے تو سوائے اس کے دن بھر بیٹھ کر کھاتی ہے میرے پیسے سے, بیوی یہ نہ کہیں کہ آپ مرد تو ایسے ہیں کہ صرف عورتوں کو ایکسپلائٹ کرنا جانتے ہوں. یہ جملے باقاعدہ کاؤنسلنگ کے وقت آتے ہوئے جملے ہیں, یہ نہیں ہے. دونوں ایک دوسرے کے لیے اتنے مر مٹنے والے ہوں کہ گھر کے اندر شوہر گھسے تو عورت کو لگے کہ ہوا کا ٹھنڈا جھونکا آیا, اور بیوی کو دیکھ کر مرد محسوس کرے کہ اس کے دل کے اندر جو ایک ٹھنڈک آ گئی ہے, آنکھوں کا نور ہے, دل کا سرور ہے. عورت اس کے گھر کی رانی ہو, گھر کی نوکرانی نہ ہو. ساس اور بہو کا رشتہ یہ ہو کہ بہو یہ سمجھے کہ میری ساس یہ سمجھے کہ بہو میرے گھر کے لیے فخر ہے, سرمایہ ہے, عظمت ہے, اور بیوی جو ہے بہو اپنے ساس کی قدردان ہو اس کے تجربے کی. بچے اور ماں باپ کے درمیان ایسا تعلق ہو کہ تربیت کا ایک نظام ہو اور ماں باپ ایک جان ایک بات بولے, ایسا نہیں کہ باپ ایک بات بولے اور ماں ایک بات بولے تو بچے اس کو ایکسپلائٹ کرنا شروع کرتے ہیں. جہاں میاں بیوی کے درمیان ہم آہنگی, ایک سوئی, پیار, محبت, آئیڈیاز میں سملر ہو, وہاں بچوں کے اندر اطاعت کرنا آسان ہوتا ہے. یہ سب سے ٹاپ موسٹ ماڈل ہے جو رسول اللہ کی صلی اللہ علیہ وسلم کی زندگی کا ماڈل ہے. اب اس سے نیچے کا ایک ماڈل بتاتا ہوں. اس سے نیچے کا ماڈل یہ ہوتا ہے کہ میاں بیوی کے درمیان دونوں میں رشتہ کشی ہوتے رہتی ہے, جھگڑا ہوتے رہتا ہے, اور بچوں پر اس کا اثر پڑتا یہ ہے کہ بچے جانتے ہیں کہ کب باپ کے پاس سے مان لینا ہے, بات کو منوانا ہے, کب ماں کے پاس سے بات کو منوانا ہے. وہ کبھی ادھر سے کام نکالتے ہیں, کبھی ادھر سے کام نکالتے ہیں, اور اس میں بیوی جو ہے ایک مظلوم ہوتی ہے, اور موقع دیکھ کر وہ رنگ لیڈر کا رول پلے کرتی ہے. آپ نے دیکھا ہوگا کہ کمیونسٹ پارٹی یا آٹو والے سب جب جھگڑا کرتے ہیں تو ان کا ایک رنگ لیڈر ہوتا ہے, ان کا ایک اپوزیشن لیڈر ہوتا ہے. تو یہ ہوا کہ اس طرح کے جو کمیونٹیز کا جو لیڈر ہوتا ہے ویسے عورت وہ کرتی ہے گھر کے اندر شوہر کے خلاف بغاوت پیدا کرتی ہے, بچوں کو بولے جا کے بولتے رہے ابا کو, ہر بچوں کے ذریعے سے بغاوت کراتی ہے. اب وہ گھر میں رشتے دار آئے ہوئے تو باپ دب جاتا ہے, ڈر جاتا ہے بیوی کے سامنے تھوڑی دیر کے لیے, پھر جب چلیں گے تو شیر بنتا ہے. یہ دوسرا ماڈل ہے جس میں میاں اور بیوی کے درمیان ہم آہنگی, محبت اور پیار نہیں ہے, بلکہ شوہر ڈومیننٹ ہٹلر ہوتا ہے اور بیوی اس کے گھر کے اندر جو ہے ایک معصوم مظلوم ہوتی ہے, اور وہ رنگ لیڈر بن کر کام کرتی ہے, وہ اس طرح کا کام کرتی ہے. الٹا بھی ہو سکتا ہے, بیوی ڈومیننٹ ہوتی ہے اور شوہر دبک کر رہتا ہے بیوی کے سامنے, ایسے ماڈل بھی ہمارے سامنے ہوتے ہیں. یہ دوسرا ہے. تیسرا یہ ہے کہ یہ ماڈل بھی ہے سائیکالوجی میں کہ بعض دفعہ شوہر گھر کا بڑا آدمی اتنا پاورفل ہوتا ہے کہ اس کے چار بچے ہوں تو اس میں سے پہلا بچہ اس کی بیوی ہے, बच्चे के बराबर ही वो है। सबके लिए अगर बहुत आया तो बीवी के लिए चार बच्चों के लिए, कपड़े खरीद कर लाया तो बीवी को एक दे दिया, बच्चों को चार, बच्चों को चार दे दिया, तो बीवी का रोल गया बच्चों के बराबर हो जाता है, वन अमंग देम बच्चों में से वो हो जाती है। ये सब मॉडल जो है मिसाली खानदान नहीं है। मिसाली खानदान जहां दोनों जो है मिलजुल कर रहे हैं, एक लेबर यूनियन नहीं बनना चाहिए, एक लेबर लीडर नहीं बनना चाहिए, एक रिंग लीडर को नहीं बनना चाहिए, और एक बीवी जो है कभी कभी बच्चों के बराबर हो जाए। ये बाकायदा ऐसे मसाइल हमारे सामने आते हैं जिसमें बीवी कहती है कि सर हमारा कोई रोल नहीं है सिवाय इसके हमारे शौहर के चार बच्चे हैं तो मैं एक पांचवा बच्चा, पहले नंबर की बच्ची औरत है, बीवी है, उसके बाद चार बच्चे होते हैं। ये सब गलत मॉडल थे मिसाली खानदान के। मिसाली खानदान हमको जो बनाना है वो ये है कि जहां मियां बीवी अपना रोल प्ले करें, बच्चे अपना रोल प्ले करें। इस पर मैं इंशाल्लाह और जरा तफसील से बात करूंगा, लेकिन ये बात याद रहे कि आज भी इस गए गुजरे दौर में भी मुसलमानों का खानदानी निजाम दीगर लोगों के बनिस्बत आज भी इंटैक्ट है, आज भी महफूज है। ये मैं अपनी बात नहीं कहता, भोपाल यूनिवर्सिटी के साइकोलॉजी डिपार्टमेंट का एक रिसर्च ये बताता है कि फैमिली वैल्यूज में दीगर मजाहिब के बिलमुकाबिल आज भी मुसलमान बहुत अच्छे हैं। डोमेस्टिक वायलेंस मुसलमानों के पास नहीं है, यहाँ डाउरी डेट मुसलमानों के पास नहीं है, लड़कियों की जिंदा जलाया जाता नहीं है। इक्का दुक्का वाका होता हो तो हो, लेकिन हम उसे एग्जैजरेट ना करें, इक्का दुक्का वाका जरूर होता होगा, लेकिन मुसलमानों में बहसियत से मजमुई आज भी मुसलमानों की खानदानी सूरत हाल दीगर लोगों के बनिस्बत बहुत अच्छा है। लेकिन ऑल इज नॉट वेल, सब कुछ अच्छा है ये भी नहीं है, मसाइल नहीं, इश्यूज नहीं, प्रॉब्लम नहीं, उसकी तरफ मैं तस्करा करूंगा। लेकिन मगरिब के मुसन्निफीन ने अपनी किताबों में माई मुस्लिम फ्रेंड्स नाम की किताबें उठाकर पढ़ लीजिए, उसमें उसने लिखा है कि दुनिया में अगर कोई कौम सीरियसली रिलीजियस कौम है तो वो मुसलमान है, दुनिया में अगर किसी कौम के पास सीरियसली अगर फैमिली वैल्यूज इंटैक्ट ही महफूज है तो सिर्फ मुसलमान ही दुनिया में जिनके पास आज महफूज है। तो आज हमारी सूरत हाल जो है ये कंपेयर करते हुए बहुत अच्छे हैं, लेकिन उसे और बेहतरी की तरफ कैसे बढ़ाएं, और जिन जगह जहां जहां प्रॉब्लम थे उन प्रॉब्लम को हम कैसे चेक करें, इस पर हमें गौर करने की जरूरत है। हमारे यहाँ जो प्रॉब्लम पाया जाता है वो है एक तो लड़की का इंतखाब, इसमें बड़ा मसला होता है कि उसका उसकी चमड़ी गोरी होना लाजिम है, उसके बगैर लड़की का उठना मुश्किल है। उसके बाद ये और क्राइटेरिया लड़का देकर भेजता है माँ को, ऐसी चाहिए ऐसी चाहिए ऐसी चाहिए, ये बड़ा मसला होता है। पूछते ही तो क्या कहते हैं साहब, गोरी होना, गुलाब के फूल की तरह होंठा होना, सुराईदार गर्दन होना, इतना वेट होना चाहिए, ज्यादा मोटी नहीं होना, इतने सब। ये लड़के मेरे पास भी बोलते हैं, मैं उनको पूछता हूँ कभी तूने अपना चेहरा आईने में देखा है, ये मैं उसको पूछता हूँ, क्या मुतालिबा करके भेजता है। प्रॉब्लम नंबर एक है हमारे पास। प्रॉब्लम नंबर दो है जहेज का मुतालिबा, जहेज मांगी जाती है, नहीं है तो कम से कम ऐसे घर में जाना जहां से ऑटोमेटिक जो हैवी जहेज आए। उसके बाद साला घर को आता, सारा मेजरमेंट लेता रूम का मेजरमेंट, और बिल्कुल उसी के हिसाब से बनाता, तो लड़के को जाते हुए चाय वाय बहुत अच्छी तरह से पिला के भेजते, लास्ट के टाइम में उसे पिलाते और उसको बोलते हैं सोफा ऐसा चाहिए, बेड ऐसा चाहिए, सब मेजरमेंट लेके। आज के जमाने में ऐसा हुआ, पुराने जमाने की तरह नहीं है कि रेडीमेड आता हो, बल्कि यहां आकर बना दिया जाता है। ये भी हमारे मुआशरे के अंदर प्रॉब्लम बढ़ रहा है। और उसके बाद महर की रकम, बहुत सस्ती रकम, दो ग्राम, पांच ग्राम, दस ग्राम सोना देते हैं, ये भी हमारा एक इश्यू है जिस पर मैं बात करूंगा अभी। तलाक का एक इश्यू है, ट्रिपल तलाक बहुत कम है लेकिन है प्रॉब्लम, कम है लेकिन है प्रॉब्लम। ट्रिपल तलाक का मसला भी है, और ये मसला भी है कि औरतों को लटक दिया, छोड़ दिया जाता है, ना तलाक देने के लिए तैयार है, ना खुला होती है, और ना फसका निकाह का कोई इंतजाम होता है। बहुत सी लड़कियां और औरतें ऐसी भी होती हैं जो सिर्फ लटकती रहती हैं, उनका कोई रिश्ता जो है ना इधर हो सकता है ना उधर हो सकता है, ये हमारे प्रॉब्लम जिस पर हम बात करेंगे। उसके बाद सेक्सुअल डिविएशन यानी जिनसी बेराहरवी, चूंकि आज टेक्नोलॉजी ने तबाही मचाई है तो उसके नतीजे में जिनसी बेराहरवियां भी बहुत आम हो रही है। इस पर जैसे कि रशाद साहब ने भी गुफ्तगु की, तो उसको भी हम कैसे कंट्रोल करें, इस पर हम बात करेंगे सब चीजों पर। और भी छोटे छोटे इश्यूज को लेकर घर के अंदर सास बहू का झगड़ा, ननन भावच का झगड़ा, इन सबको लेकर घर के अंदर प्रॉब्लम पैदा हो जाते हैं। ये सारे इश्यूज को हम कैसे डील करें, इस पर इंशाल्लाह हम आगे बात करेंगे कि सोल्यूशन क्या है प्रॉब्लम तो ही माशरे के अंदर। और बहुत से प्रॉब्लम का जिक्र रशाद साहब ने किया, तफसील से किया, इसलिए मैंने उन प्रॉब्लम को छोड़कर बाद उन मसाइल का तस्करा किया जो हमारे यहाँ जो है अभी मजलिस में बातें नहीं आई। एक बात मैं अर्ज करता हूँ, जरा माफी के साथ बुजुर्गों को सॉरी कहते हुए, वो ये कि हमने जो दीन की जो ताबीर पेश की है उसमें मर्द और औरत जो है वो घर के लिए दोनों दो पहिए के माने नहीं है, एक पहिया बड़ा है झक्का गाड़ी में जैसे होता था पुराने जमाने में राजा जाते वक्त, और सामने के दो पहिए छोटे होते हैं। तो औरत को छोटा पहिया बना गया, मर्द को बड़ा पहिया बना गया। ये हमने दीन की ताबीर हमने की है इसे, ये इस्लाम ने नहीं किया। जब तक दोनों पहिया बराबर नहीं होगा उस वक्त तक जो है खानदान की गाड़ी जो है स्मूथली चल नहीं सकती। हमारे यहाँ जो ताबीर होती है मतलब ये है कि साहब एक औरत को अगर मर्द बुलाए और वो ना आए तो रात भर उस पर लानत होती है। अब मुझे ये बताएं कि मर्द क्या करने पर उस पर लानत होती है? ये तस्करा ही नहीं करेंगे हम कभी भी कि औरत फला नहीं करे तो उसे लानत है, मर्द क्या नहीं करेगा तो उस पर लानत होगी, इसका तस्करा कहाँ है हमारे पास? औरत फला नहीं करेगी तो जन्नत की खुशबू हराम है, मर्द क्या नहीं करेगा तो उसके लिए जन्नत की खुशबू हराम है। औरत पसली की हड्डी है और वो टेढ़ी की टेढ़ी है, ये ताबीर है। हालांकि ऐसा नहीं है, मर्द औरत पसली की हड्डी है, बहुत कीमती हड्डी है, इसलिए कि पसली की जो हड्डी है वो पूरे अंदर के वाइटल ऑर्गन की हिफाजत करती है, दिल है, लिवर है, किडनी है, तो इसके लिए जरूरी है कि वो जो है जो कहते हैं ना हम लोग, तो ये जो सीने की पसली की हड्डी अल्लाह ताला ने बनाया किसके, बनाया प्रोटेक्शन के लिए बनाया, और वो नर्म हड्डी होती है जैसे चबा सकते हैं। औरत भी नर्म मिजाज और नाजुक मिजाज के, और औरत जो पूरे खानदान की और वाइटल ऑर्गन से जैसे खानदान के वाइटल ऑर्गन से उनकी हिफाजत करती है, औरत का ये मुकाम है। इस ताबीर की वजह आमतौर पर मर्द क्या कहता है, तू कभी सुधरने वाली नहीं। रसूलुल्लाह खुद बता दिए औरत जो है पसली की हड्डी है टेढ़ी की टेढ़ी, बताया जाता है, नहीं बताया जाता है? शौहर कभी कभी डांटता है तो ऐसे बताता है। हालांकि मेरा ये कहना है कि इतने हदीस के ज़खायर में से हमने उन चीजों पर गौर नहीं किया जिसमें रसूलुल्लाह ने फरमाया कि खैरुकुम खैरुकुम लिया हली, तुम में से बेहतरीन आदमी वो है जो मॉरल सर्टिफिकेट कंडक्ट सर्टिफिकेट लाए अपनी बीवी से और वो मोहर लगाकर सील लगाकर दे के शौहर अच्छा है तो सारी दुनिया में वो इंसान अच्छा है। औरत का ये मुकाम अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने बताया है ना। रसूलुल्लाह ने जितनी बातें की उनमें से बहुत सी चीजों को मिस इंटरप्रेट किया, बाज इख्वान के मुहद्दिसीन ने इसी पर काम किया कि बहुत सी हदीसें जिसमें ये जो गलत ताबीर की है, हदीस सही है लेकिन उसकी ताबीर, रसूलुल्लाह ने एक मरतबा जहन्नम में झांक कर देखा तो औरतों की बड़ी तादाद है और मालूम है कि चूंकि वो नाशुक्री होगी इसलिए उनको वहां डाल दिया गया। हालांकि ये बात जो है ताबीर सही नहीं है कि उसको सोचना चाहिए कि किस पस मंजर में रसूलुल्लाह ने कहा, ये ईद के दिन कहा और रसूलुल्लाह से ज्यादा औरतों की दिलदारी करने वाला कोई नहीं, और ईद के दिन खुशी के दिन रसूलुल्लाह ने ऐसी बात नहीं फरमाई थी, तो उसकी ताबीर क्या है वो तलाश करना पड़ेगा। तो खानदान को मिसाली बनाने के लिए मेरा ये कहने का मतलब है कि जब तक दोनों को आप इक्वल स्टेटस नहीं देते, हाँ काम अलग अलग है, मर्द बाहर जाकर काम करता है, औरत अंदर रहकर काम करती है, मर्द फला जिम्मेदारी कबूल करता है, औरत फला जिम्मेदारी कबूल करती है, अपनी जगह है, लेकिन दीन की जो ताबीर है उस ताबीर को बेहतर जब तक हम नहीं करेंगे तब तक ये जो डिस्पैरिटी है कि वो सेकंड क्लास सिटीजन है इस ममलिकत के अंदर, घर के अंदर औरत सेकंड क्लास सिटीजन अगर बना देंगे तो घर के अंदर मिसाली खानदान हम बना नहीं सकते और दोनों को जो है आप ऊपर नहीं उठा सकते। इसलिए दीन की उन सब चीजों की असर है ताबीर करने, गौर करने और उसको एक नया माना देने की जरूरत है, ये मैं समझता हूं और अदब के साथ माफी के साथ ये बात मैं आपसे अर्ज करना चाहता हूं। अब आखिर में मैं आता हूं सोल्यूशन क्या है। सोल्यूशन सबसे पहले यह कि हमारे यहाँ जो मसाइल हैं कि बड़ी बड़ी शादियां करना, महंगी महंगी शादियां करना, बड़े बड़े दहेज लेना हमारे यहाँ, और निकाह के और वलीमे की दावतें करना जिसमें लाखों रुपए उड़ा दिए जाते हैं, खर्च कर दिए जाते हैं, औरत पर जुल्म आना, बहुत से मसाइल हैं। इसका सबसे पहला सोल्यूशन ये है कि जब तक हम अपने समाज के अंदर इंसानों को मैच्योरिटी पैदा नहीं करेंगे, इंसान मैच्योर होना हर जगह वो डिग्निटी के साथ काम करे, नमाज में जाए तो डिग्निटी के साथ, शादी करे तो डिग्निटी के साथ, कंपनी में काम करे तो डिग्निटी के साथ, अजमत के साथ, वकार के साथ होना चाहिए। ये हमारा बड़ा प्रॉब्लम है कि पर्सनल मैच्योरिटी नहीं है और हमने वो पैदा ही नहीं किया, लोगों के अंदर वो मैच्योरिटी पैदा नहीं की। अगर आदमी मैच्योर हो जाए तो उसे बोलने की जरूरत है कि ये ना कर, ये ना कर, ये ना कर। जो आदमी मैच्योर होगा वो औरत के इंतखाब करते वक्त दीन की बुनियाद पर शादी करेगा, जो आदमी मैच्योर होगा वो लड़की से हरगिज़ दहेज नहीं लेगा, जो आदमी मैच्योर होगा वो भरपूर अता करेगा, जो आदमी मैच्योर होगा वो औरत के साथ अदब के साथ सलीके के साथ बात करेगा, जो आदमी मैच्योर होगा वो बच्चों की तरबियत का गुर और सलीका और फन जानता होगा। मैच्योरिटी जो पैदा करने की जरूरत हमने वो पैदा ही नहीं किया और छोटी छोटी चीजों में उलझ कर रहे हैं। पर्सनल मैच्योरिटी, शख्सियत को मजबूत बनाना, एक आदमी मजबूत बनता है तो इन सारी चीजों की जरूरत है। मैं आपको बताता हूँ मुस्लिम समाज का प्रॉब्लम क्या है मालूम है, अंदर से मैच्योर नहीं, अंदर से पुख्ता नहीं, बाहर से हम जो है बहुत सी चीजों में जो है अपनी शान जताना चाहते हैं। मुसलमानों का कोई इज्तिमा अजीमुश्शान से कम नहीं होता, अजीमुश्शान इज्तिमा, अजीमुश्शान मज़ाहिरा आखिरत, क्योंकि शान पर हम मरते मिटते हैं, इसके अलावा हमारे पास कोई और चीज नहीं है। शान दिखाना ये जो है जो एक्सटर्नल जो बोस्टिंग है, अजीम शान से कम कोई चीज होती है बताइए? पोस्टर्स लगते हैं तो अजीम शान, हालांकि होना चाहिए कि जिंदगी का रुख बदल देने वाली कॉन्फ्रेंस ये कहना चाहिए, रूह के अंदर तलातुम पैदा कर देने वाली फिरत का मुजाहरा ये कहना चाहिए। लेकिन चूंकि हमारे अंदर मेच्योरिटी नहीं है, हम एक्सटर्नल जो है शान की बात करते हैं तो हमारे प्रोग्राम्स भी वैसे ही, हमारी शादियां भी वैसे ही, अंदर से इंसान के अंदर कुछ नहीं है तो बाहर से वो शान दिखाना चाहता है और वो समझता है कि बड़ी शादी महल में शादी होना, चार किस्म के कबाब रखना, दो किस्म की बिरयानी पकाने से, पांच किस्म के मीठे बनाने से हमारी शान बुलंद हो जाएगी। नहीं है, वो एक दिन के लिए, उसके बाद असल जिंदगी जब शुरू होती है मियां बीवी की, तब उसकी हैसियत मालूम होती है कि लड़का कितना अखलाक किरदार वाला है या लड़की कितनी अखलाक किरदार वाली है। देखिए मैं एक बात आपको बताता हूँ, चार पैराडाइम में, ये मौका नहीं पब्लिक एड्रेस में बताने का, लेकिन आपको मोटा मोटा मैं बताऊँ, थिंक बिग एक्ट बिग। कुछ लोग होते हैं जो बहुत बड़ी सोचते हैं और बड़ा काम करते हैं, जैसे रिलायंस है, एक रात के अंदर एक डिफेंस इंडस्ट्री खड़ा कर देता है और 100 रुपए के हेलीकॉप्टर को 140 रुपए में खरीदता है। थिंक बिग एक्ट बिग, है ना? कुछ लोग सोचते भी बड़ा करते भी बड़ा है। हमको जो बनना है थिंक बिग एक्ट स्मॉल, बड़ी सोच होनी चाहिए लेकिन अमल छोटा छोटा होना चाहिए, कदम छोटा छोटा बढ़ाना चाहिए। थिंक बिग एक्ट स्मॉल, ये सबसे बेस्ट है। तीसरा है थिंक स्मॉल एक्ट स्मॉल, छोटी सोच होती है छोटा काम करते हैं। सब रोज को मुझे 100 रुपए मिल गया तो बस एक गाड़ी ले जाके बाहर खड़ा करके वो यलनीर बेचेगा, फल बेचेगा। थिंक स्मॉल एक्ट स्मॉल, छोटी सोच है छोटा जो है वो काम करता है। शादियां में जो हम लोग करते हैं वो ये है कि थिंक स्मॉल एक्ट बिग, छोटी सोच होती है लेकिन बड़ा काम करना चाहते हैं। लड़का पढ़ा लिखा नहीं होगा, मामूली किस्म की नौकरी करता होगा, लेकिन शादी करते उस मुतालिबा ये है कितने सवरन जेवर डालना चाहिए। शादी फलां शादी महल में होनी चाहिए जिसकी रोज की जो है वो जो रोज का किराया है वो 3.5-4 लाख रुपए है, और दावत में 900 के 100 आइटम होना चाहिए, और क्या इज्जत रहेगी लड़के के लिए, कम से कम एक आल्टो कार तो देना चाहिए। तो थिंक स्मॉल, बहुत छोटे होते हैं लेकिन आज भी बहुत बड़ा बड़ा करना चाहते हैं। ये दुनिया के मोस्ट अट्टर फेल्यूर वाले लोग होते हैं जिनकी सोच छोटी होती है और बड़े बड़े काम करना चाहते हैं। सोच बड़ी होनी चाहिए, काम छोटा करना चाहिए, थिंक बिग, लेकिन धीरे 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 स्टेप करना चाहिए। पहला काम मुसलमानों के मिसाली खानदान को बनाने के लिए हम अपने नौजवानों को, अपनी बच्चियों को मैच्योर बनाएं, पुख्ता बनाएं, संजीदा बनाएं और अच्छी सलाहियत वाले बनाएं, पर्सनालिटी के अंदर जो डेप्थ पैदा करें और वो थिंक बिग एक्ट स्मॉल के आदि बने। बड़ा खानदान बनाना, अजीम बच्चे पैदा करना, इब्ने तैमिया पैदा हो हमारे घर से, इमाम गजाली पैदा हो, लेकिन शादी सिंपल हो, शादी हो 2 लाख रुपए के अंदर हो जाए, ये अगर अमल है तो थिंक बिग एक्ट स्मॉल है। ये सबसे कामयाब लोग होते हैं बिजनेस में भी, यही थिंक बिग एक्ट स्मॉल। आप छोटे से काम शुरू कीजिए, दूसरी यूनिट, तीसरी यूनिट, चौथी यूनिट, पहला बिजनेस, दूसरा बिजनेस, तीसरा बिजनेस, पहला इन्वेस्टमेंट, दूसरा इन्वेस्टमेंट, तीसरा इन्वेस्टमेंट, जैसे बढ़ते चले जाएंगे। थिंक बिग होना चाहिए लेकिन छोटे छोटे कदम उठाना चाहिए। ये पहला काम है सोल्यूशन की तरफ, जो डायरेक्ट नहीं है, इनडायरेक्ट मैंने बात कही है, लेकिन फर्स्ट सोल्यूशन ये है। दूसरा सोल्यूशन ये है कि महर को आप वजनी बना दीजिए तो शादियां आसान होंगी। ये मैं उल्टी बात कह रहा हूं, अभी तो जहेज बहुत वजनी है ना, बहुत भारी जहेज लेते हैं। महर अगर भारी करेंगे तो उसमें मुआशरे के अंदर तवाजुन आएगा। महर कितना देना चाहिए? मौलाना मौदूदी रहमतुल्लाह अलैह की किताब है सरवरे आलम, सरवरे आलम का सेकंड वॉल्यूम में बीवी खदीजा से जो शादी हुई, वहां मौलाना मौदूदी ने लिखा है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बीवी खदीजा को 50 ऊंट दिए थे। दूसरा लिखा है कि 5,000 दिरहम दिए, तो लिखा वहां जाकर देख लीजिए आप। मैंने अंदाजा लगाया तो रसूलुल्लाह ने खदीजा को 30 लाख से 40 लाख रुपए महर दिए। ये तस्वुर हमारे पास है कि रसूलुल्लाह के पास कुछ नहीं था खाने के लिए पीने के लिए, ये गलत ताबीर है। मदीना जाने के बाद 6 साल रसूलुल्लाह को तकलीफ थी, वरना जब आपकी शादी हुई तो जबरदस्त बिजनेसमैन थे, लाखों करोड़ों रुपए आपने कमाए। और मौलाना मौदूदी की किताब का हवाला देकर मैं कहता हूँ जाकर देखिए, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने अपनी ज़ौजा मोहतरमा को 30 से 40 लाख रुपए महर दिए। दूसरी दलील देता हूं मैं, हजरत मूसा निकले मिस्र से, किसी का कत्ल हो गया, मदीन चले गए, मदीन जब पहुंचे तो वहां देखा कि 2 लड़कियां अपनी बकरियों को संभाले हुए खड़ी हैं, तो हजरत मूसा ने पत्थर जो ऊपर था कुएं के उसे उठाया, पानी पिलाया, तो लड़कियां गई जाकर अपने अब्बा से कहा कि कैसा एक मर्द मिला जिसने हमारी मदद की वगैरह। तो शुएब, बाद लोग कहते शुएब अलैहि सलाम पैगंबर थे जो भी थे, उन्होंने बुला भेजा मूसा को। मूसा को बुलाकर भेजने के बाद 2 लड़कियों में से मैं तुम्हारी शादी करता हूं एक लड़की से, महर कितना चाहिए? कहा कि मेरे पास 10 साल 8 साल नौकरी करो या 10 साल दो में से कम 8 साल नौकरी करो, ये महर है। हैदराबाद का एक लड़का माहाना अगर 25,000 रुपए कमाए तो साल के कितने हुए? 3,00,000 रुपए हुए। 8 साल के कितने हुए? कितने हुए? जल्दी बोले लड़के, आप लोगों को लेना है ना, लेना आपको है। कितने हुए? 24,00,000 रुपए। कितना दिया मूसा ने अपनी बीवी को? मुतालिबा कितने का था? 10 साल का था। कम से कम 8 साल की सैलरी तो दे दो, 8 साल का पेमेंट तो दे दो मेरी बेटी के लिए। दिमाग था नहीं था? कुरान में है नहीं है इसका जिक्र? भाई ये तो हजरत उमर ने जो किया वो उस जमाने में वहां के माहौल में बहुत ज्यादा, जब महर का मुतालिबा तो कम किया, अब बहुत कम दे रहे हैं तो ज्यादा का मुतालिबा करना चाहिए। तो जहेज ऑटोमेटिक खत्म होगा। जहेज के बारे में जो गलत फहमी है, बीबी फातिमा को रसूलुल्लाह ने जहेज दिया, ये गलत दावी है जो लोग समझते नहीं। हजरत अली नबी सल्लल्लाहु अलैहि वसल्लम के बेटे की तरह थे। जब आप रसूल थे, 40 साल की उम्र में रसूल बने, तो 12 साल की उम्र के अली थे, बेटे की तरह पालते थे उनको। और अपनी बेटी से शादी की तो घर के अंदर की दोनों की शादी थी, तो हजरत अली के लिए महर देने का वक्त आया तो पूछा, अली कुछ है पैसे? अली ने कहा नहीं है पैसे, कुछ नहीं है। तो कहा कि मैंने तुमको एक जिरह दी थी जंग के लिए, वो है? कहा कि हाँ। तो मंगवाया उसे, मंगाकर रसूलुल्लाह ने मस्जिद में उसका नीलाम किया। नीलाम करने में वो किसी ने खरीदा 5,000 दिरहम में खरीदा। एक दिरहम जो है वो 500 दिरहम में, एक दिरहम 2.975 ग्राम ऑफ सिल्वर, यानी 3 ग्राम सिल्वर एक कॉइन, 500 कॉइन। मैंने हिसाब लगाया तो 75,000 रुपीज आज की तरह। मैंने हिसाब लगाया जी, तो मैंने हिसाब लगाया तो 75,000 रुपए हजरत अली की जिरह को बेचने में आए। दो मुट्ठी पैसे आए, एक मुट्ठी में पैसे उठाकर रसूलुल्लाह ने एक सहाबी को दिया और कहा कि इससे वलीमा का इंतजाम करो, और एक मुट्ठी पैसे उठाकर एक सहाबी को दिया और कहा कि इससे जाकर फातिमा के लिए एक खजूर की चटाई और खजूर से ही के पत्तों से बने हुए दो तकिए, एक कूजा, एक मुश्किजा, चूल्हा वगैरह लेकर आओ। तो ये जहेज रसूलुल्लाह ने फातिमा को दिया किसके पैसे से? अली के पैसे से दिया, लोगों को नहीं मालूम है। क्योंकि सरपरस्त थे दोनों तरफ से, बेटी के बाप भी थे, अली के जो है कजिन ब्रदर भी थे, दोनों तरफ से आपने निभाया। लेकिन वो 75,000 रुपए आज के हिसाब से जाए तो उसमें 30-35,000 रुपए में वलीमा किया और 30-35,000 रुपए में घर का साजो सामान किया। इसने के घर बताने के लिए कुछ चीजें चाहिए थी तो अली के पैसे से करवाइए। बताइए कि जहेज फातिमी का नाम लेकर बाज दफे औरतें जहेज मांगती, कहती कि सुनना थे रसूलुल्लाह ने खुद दिया था तो तुम भी तो अपनी बेटी को दो। कहीं नहीं है शरीयत में ये उनके पैसे से अली के पैसे से दिए गए। तो जहेज की रस्म को खत्म करने के लिए ये सब चीजें आपको बताना पड़ेगा कि रसूलुल्लाह ने जहेज नहीं दिया। अगर जहेज दिया तो दीगर और 3 बेटे को क्यों जहेज नहीं दिया? रसूलुल्लाह के 9 शादी करने वाले थे तो कैया की शादी में आपने दिया, दूसरी बेटी की शादी में, तीसरी बेटी की शादी में नहीं दिया। तो ये बात भी समझ लीजिए। तो मैंने आपको बताया कि महर और जहेज ये दोनों बैलेंस करते हैं, क्योंकि महर हमने कम कर दिया तो जहेज ज्यादा हो गया। अब महर को बढ़ाइए, आप ज्यादा पूछिए तो ऑटोमेटिक जो है जहेज की वैल्यू खत्म हो जाएगी। तो मेरा एक तरीका है समझाने का कि इस्लाम में जो चीजें जहां थी उसे हमने हटा दिया, उस बैलेंस को हमने मिस कर दिया। एक बात ये भी बताता हूं कि आज के मसाइल का एक हल ये है कि औरतें शादी के वक्त अपने शौहर के साथ शर्त लगा सकती हैं, कंडीशंस लगा सकती हैं, कंडीशनल मैरिज, इशरात की निकाह कहते हैं। ये मुस्लिम पर्सनल बोर्ड में एक खवातीन ने इशरात की निकाह का एक मॉडल निकाह नामा पेश किया जिसमें औरत एक कंडीशन लगा सकती है कि मेरा ये मेयार है जिंदगी का, इतने पैसे तुमको महाना देने पड़ेंगे। ये लगा सकती है कि मेरा घर इतना बड़ा है, अगर तुम शादी करते हो तो मुझे ऐसा घर प्रोवाइड करना पड़ेगा। यह हो सकता है कि मैं जब तक जिंदा हूं तुम दूसरी शादी नहीं कर सकते। यह हो सकता है कि तलाक का इख्तियार तुम्हारे पास नहीं होगा, मैं उसे जब बोलूंगी तब तुम दोगे। ये सारे इशरात हो सकते हैं। इस पर मुस्लिम पर्सनल लॉ बोर्ड में गुफ्तगु हुई लेकिन आगे बात नहीं बढ़ सकी। इतनी मोटी जिल्द, कम से कम 1,500-2,000 की जिल्द पर मुश्तमिल एक मजमून है, एक मोटी किताब है इशरात के निकाह के नाम पे, जो फिका एकेडमी की तरफ से शाये है, पढ़कर देखिए। जिसमें यह है कि कंडीशनल शादी के वक्त बहुत से कंडीशन औरत लगा सकती है। یہ مثالی خاندان بنانے میں، گھر کے مسائل کو حل کرنے میں، سماج کے پرابلمس کو حل کرنے میں، سالو کرنے میں یہ بھی بہت اہم ہے، اسے آگے بڑھانے کی ضرورت ہے، کام کرنے کی ضرورت ہے۔ علماء اس پر غور کریں، ہمارے لوگ اور کام کریں، اچھا سا پیپر بنائیں، اچھا سا ماڈل نکاح نامہ بنائیں۔ اس ماڈل نکاح نامہ میں بہت سی چیزوں کو آج کے زمانے کے حساب سے مشروط کر دیا جا سکتا ہے، کنڈیشنز لگایا جا سکتا ہے، اس کی بھی گنجائش ہے۔ ایک آخری بات عرض کر رہا ہوں، وہ یہ ہے کہ شادی کو آسان بنانے کے لیے ایک سمپل طریقہ یہ بھی ہے کہ طالب علمی کے زمانے میں شادی کر دی جائے، وہ سمپل ہے، ہمارے فقہاء نے اس پر کام کیا ہے، بات کی ہے۔ یعنی جب جنسی جذبہ بھڑکتا ہو، آج کے زمانے میں بیرہ حرمی کی طرف نوجوان جا رہے ہوں، تو بچوں کو پوچھنا چاہیے کہ 21 ہو گئی عمر، تو لڑکے سے بولنا چاہیے، دیکھو بیٹے جب تم بولو گے تب تمہاری شادی ہو جائے گی۔ لڑکی کو بتانا چاہیے 18 سال ہونے کا، ہندوستان کے قانون کے حساب سے، قانون کا احترام کرتے ہوئے 18 سال کے، جب تم محسوس کرو شادی کی تب ہم شادی کر دیں گے۔ دونوں کو برملا بلا کر بٹھا کر بولنا چاہیے۔ میں نے اپنے بچوں کو کہا 18 سال کی عمر ہی میں نے کہہ دیا کہ 21 جب ہو جائے، شادی جب چاہے تب کریں۔ تو اس پر بعض فقہاء نے، مصر کے لوگوں نے لکھا ہے، طالب علمی کے زمانے میں دونوں کی شادی ہو گئی تو ایمان محفوظ رہے گا، نگاہیں محفوظ رہیں گی، اپنے جنسی جذبے کی تسکین ہو جائے گی۔ البتہ انہوں نے دو شرطوں کو تھوڑا سا فری کیا ہے، تھوڑا سا ریلیکس کیا ہے۔ ایک شرط یہ ہے کہ اب لڑکے کی ذمہ داری، معاشی ذمہ داری لڑکی کی لڑکے پر نہ ڈالی جائے تعلیم مکمل ہونے تک۔ جیسے لڑکی کا باپ اس کے فیس کے پیسے دیتا تھا، ویسے وہ فیس کے پیسے ادا کرتے رہے۔ لڑکا کا باپ جیسے پیسے دیتا تھا، تب تک تعلیم مکمل ہونے تک لڑکا کا باپ لڑکے کے خرچ کو دے، اور لڑکی کا باپ اس کی بیٹی کا خرچ دے، جب تک کہ دونوں کی تعلیم مکمل نہ ہو جائے۔ تعلیم مکمل ہونے کے بعد جب نوکری اور جاب یا کوئی بھی بزنس شروع کر لے گا، تو دونوں معاشی ہاتھ کھینچ لے سکتے ہیں اور اپنی زندگی کو چلا سکتے ہیں۔ اور دوسری بات انہوں نے یہ کہی ہے کہ اگر اولاد کی پرورش میں بھی تاخیر کرنا چاہیں تو کر سکتے ہیں، جب تک کہ تعلیم مکمل نہ ہو جائے، اس کے بعد اولاد ہو سکتی ہے۔ لیکن شادی جو ہے بہت آسانی کے ساتھ طالب علمی کے زمانے میں سمپل شادی ہو جاتی ہے اور آسان شادی ہو جاتی ہے، جبکہ جذبات کی ضرورت ہوتی ہے۔ تو نگاہ نہ بھٹکتی ہے، نہ خیالات بھٹکتے ہیں، نہ بے راہ روی اختیار کرتے ہیں، جائز راستہ کھولنا چاہیے۔ جب ہم نکاح کو آسان کریں گے تو آسانی کے ساتھ ہمارے گھر کی بچیاں بھی، بچے بھی اٹھنے لگیں گے۔ یہ بھی ایک سلیوشن ہے ہم اپنے گھروں کو بہتر بنانے کے لیے۔ کیونکہ مجھ سے پوچھا گیا تھا میرے سینوپسس میں کہ مسلم سماج کے جو ایشوز ہیں، پرابلمس ہیں، وہ کیا ہیں اور اس سے نکلنے کی راہیں کیا ہیں، تدابیر کیا ہیں۔ تو ان میں سے بہت سی راہوں اور تدابیر میں نے بتایا کہ جہیز کا اور مہر کا جو بیلنس ہونا چاہیے، اس بیلنس کو پھر سے لائیں۔ اور دوسری بات میں نے بتائی تھی کہ اشراط پھر نکاح ہو سکتا ہے، نکاح میں شرط لگائی جا سکتی ہے۔ تیسری بات میں نے یہ کہی ہے کہ طالب علم کے زمانے کی جو شادی ہوتی ہے وہ آسانی سے شادی ہو جاتی ہے، کم خرچ میں کر دیجیے۔ اس کے بعد اللہ تعالیٰ نے آپ کو دولت دی ہے تو بچوں ہی کے لیے تو ہے، وہ بچوں ہی کے لیے تو ہے۔ جب چاہیں جیسے چاہیں آپ ان کو گھر دیجئے، پراپرٹیز دیجئے، جب جو چاہیں دے سکتے ہیں، لیکن شادی سمپل رچانا آسان ہے طالب علم کے زمانے میں۔ تو اس طرح سے آج کے خاندانی ایشوز میں مسلم سماج الحمدللہ بہتر ہے، بٹ آل از ناٹ ویل، سب کچھ ٹھیک نہیں ہے۔ بعض ایشوز ہیں، بعض پرابلم ہیں، ان پرابلمس کو ایڈریس کرنا چاہیے۔ اس میں خواتین کی طرف سے کچھ چیزیں کرنے کی، کچھ چیزیں مردوں کی طرف سے کرنے کی، کچھ چیزیں لیڈرز کی طرف سے کرنے کی، وہ سب کو مل جل کر کرنا پڑے گا۔ عورتیں جہیز مانگنا بند کریں، عورتیں خوبصورت لڑکیوں کو جا کر تلاش کرنا بند کریں، بہو لاتے وقت خوبصورت تلاش کرتے ہیں، اور بیٹی جب معمولی کہو تو سماج کو دہائی دیتی ہیں کہ کوئی آگے کرتا نہیں۔ تو خواتین پہلے اصلاح کریں، اور سیدھی سادی شادی اور اخلاق و کردار کی بنیاد پر شادی کرنا آپ شروع کریں۔ مردوں کی طرف سے یہ ہے کہ انسانوں کو میچیور بنانے کے لیے مسجد کے خطبے، تقریریں، یہ ساری چیزیں سماج کو میچیور بنانا چاہیے، اور تھنک بگ اور ایکٹ اسمال کی طرف آپ سب کو کام کرنا ہے۔ اور لیڈر کا کام یہ ہے کہ پرسنل میں جو چینجز لانا ہے، یا یہ کہ مولانا مودودی نے اپنی کتاب میں لکھا ہے کہ جو ہمارا مسلم پرسنل ہے اس وقت 1937 کا، اس میں بہت سی چیزوں میں اصلاح کی ضرورت ہے، بہت سی چیزوں میں ریفارم کی ضرورت ہے۔ مولانا مودودی نے لکھا ہے کہ تطلقات ثلاثہ در مجلس واحد، یہ ٹائٹل ہے ان کا، یعنی ایک سانس میں جو تین طلاق دیتے ہیں، کہا کہ عورت پر اس میں ظلم ہوتا ہے اور عورت کو اختیار دیا جانا چاہیے کہ وہ کورٹ کو اپروچ کرے اور اپنے شوہر سے، سابقہ شوہر سے، اس کا جرمانہ حاصل کرے، اس کا موقع ملنا چاہیے۔ مولانا مودودی نے اپنی کتاب میں لکھا ہے، یعنی جو ظلم ان پر ہوتا ہے اسے کریکٹ کرنے کے لیے ذمہ داری جو ہے انٹلیکچوئلس کی ہے، بڑوں کی ہے، کہ کیسے ہم وہ عورتوں پر جو مظالم ہوتے ہیں اسے روک سکیں، کہاں ترمیم کر سکتے ہیں، کہاں ریفارم کر سکتے ہیں، سکتے ہیں, یہ مردوں کی خاص کر جو لیڈرز ہوتے ہیں, علماء ہوتے ہیں, ان کا کام ہے. تو اس پر میں اپنی بات کو ختم کرتا ہوں. اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ ہمارے سب کے گھروں کے اندر جو ایشوز اینڈ پرابلم تھی اللہ تعالیٰ اسے حل فرمائے, ہم کو میچیور ہونے کی توفیق عطا فرمائے, ہمارے گھروں میں شادیوں کو اللہ تعالیٰ آسان فرمائے, اور اللہ تعالیٰ ہم سب کو خوشی خوشی زندگی بسر کرنے اور مسکراتے ہوئے دنیا سے جانے کی توفیق عطا فرمائے. آمین. وآخر دعوانا ان الحمد للہ.